नेपालीको रेडियो 88.8।
नमस्कार, सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। आज एउटा दुःखको घडीमा छौँ, प्रज्ञा भवन कमलादीमा। हामी तपाईँहरूलाई यो दुःखद समाचार सुनाइरहँदा भावविह्वल भइरहेका छौँ। यहाँहरूका साथमा यो एउटा विशेष प्रस्तुतिका साथमा उपस्थित भएको छु म, शिरोमणि दवाडी। सबैलाई जानकारी भएको सामाजिक सञ्जाल मार्फत र विभिन्न सञ्चार माध्यम मार्फत नेपालका वरिष्ठ रङ्गकर्मी, वरिष्ठ कलाकार विष्णुभक्त फुँयालको मञ्चमा अर्थात् रङ्गमञ्चमा नाटक गर्दा गर्दै आफ्नो संवाद प्रस्तुत गर्ने क्रममा उहाँको देहावसान भयो र यही क्रममा आज उहाँको अन्तिम श्रद्धाञ्जली अर्पण गर्नको लागि प्रज्ञा भवन कमलादीमा यहाँ विशेष उपस्थिति भएको छ। विष्णुभक्त फुँयाल, उहाँको जन्म 1994 भएको हो र देहावसानको कुरो गर्नुपर्दा 2073 साल पौष 19 गतेको महर्षि यज्ञवल्क्य नाटक प्रस्तुत गर्ने क्रममा उहाँ राजा जनकको भूमिकामा मञ्चमा प्रस्तुत भइरहँदा उहाँले सम्बोधन गर्ने एउटा दृश्यमा सम्बोधन गर्न बसेको ठाउँबाट उठ्ने क्रममा उहाँ अचानक ढल्नु भएपछि अस्पताल पुर्याएको केही समयमा उहाँलाई मृत घोषणा गर्नु पर्यो। यो नेपालको रङ्गमञ्चको इतिहासमा त एउटा अविस्मरणीय घटना छँदैछ, विश्व रङ्गमञ्चको इतिहासमा पनि एउटा अविस्मरणीय घटनाको रूपमा रहन गएको छ र हामी सम्पूर्ण वरपर रहने सहकर्मी नाट्यकर्मीहरूका लागि त यो ज्यादै नै दुःखद घटना पनि भयो र एक ढङ्गले भन्नुपर्दाखेरि उहाँको इच्छा आकाङ्क्षा अनुसारको उहाँले मृत्युकरण वरण गर्न पाउनु हामी सबैले एक प्रकारको यो नाट्य इतिहासमा नै अविस्मरणीय घटनाको रूपमा पनि हामीले यसलाई लिएका छौँ। र यो दुःखद घडीमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा म देखिरहेको छु विभिन्न कलाकर्मी, रङ्गकर्मी, पत्रकारहरूको व्यापक उपस्थिति रहेको छ। सबै भावविह्वल हुनुहुन्छ, शोक विह्वल हुनुहुन्छ र उहाँका 3 सुपुत्रमध्ये दुई सुपुत्रको यहाँ उपस्थिति भएको हामीले देखेका छौँ। एकजना देश बाहिर अर्थात् अमेरिकामा हुनुहुन्छ र अब यो लगभग 11 सुरु भएको श्रद्धाञ्जलीको अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम 2 यहाँबाट पुरा गरी उहाँलाई अन्तिम दाह संस्कारका लागि पशुपतिको आर्यघाटमा लगिने कार्यक्रम रहेको छ। यहाँ आज बन्दको दिन भए तापनि कलाकर्मीहरू कुनै पनि अप्ठ्यारो महसुस नगरिकन आफ्नो साधन हुनेले साधन लिएर, साधन नहुने पैदल यात्रा गरेर भए पनि यहाँ उपस्थित हुनुभएको छ। ज्यादै बाक्लो उपस्थिति हामीले देखेका छौँ। यो नै उहाँप्रतिको एउटा उहाँप्रतिको लोकप्रियता र उहाँप्रति सबैको आत्मीय भावनाको अभिव्यक्तिको रूपमा हामीले यो उपस्थित सभालाई र उपस्थित व्यक्तित्वहरूको यो जमातलाई हामीले त्यसरी हेरेका छौँ। हामी बिचमा आफ्नो अनुभव प्रस्तुत गर्नका लागि र उहाँलाई स्मरण गर्नका लागि एकजना कलाकर्मी हुनुहुन्छ, म उहाँसँग कुराकानी अगाडि बढाउँछु। उहाँ डम्बरजी हुनुहुन्छ, डम्बर ढकाल। उहाँ विष्णुभक्त फुँयालसँग सँगै आउने, सँगै जाने र नाटकमा पनि सँगै पात्रको रूपमा भूमिका निर्वाह गर्ने कलाकारको रूपमा उहाँ हुनुहुन्छ र उहाँले विष्णुभक्त फुँयाललाई कसरी चिन्नुभएको थियो र हिजो उहाँसँगै नाट्य स्थलमा आउँदाखेरि अघि पछिको समयमा उहाँले आफूलाई कसरी चाहिँ प्रस्तुत गर्नुभएको थियो, उहाँले उहाँसँग गरेका अन्तिम क्षणका कुराकानी र केही उहाँलाई लागेका विचारहरू हामी सुन्ने क्रममा छौँ। डम्बरजी, यहाँलाई यो दुःखद घडीमा पनि मैले स्वागत भन्ने शब्द प्रयोग गर्नु पर्यो, तथापि यहाँलाई म यो कार्यक्रममा स्वागत गर्दछु र विष्णुभक्त फुँयालको अब यो दुःखद देहावसान भनौँ अथवा एउटा अन्तिम घडीमा हामी त्यहाँ पुगेका थियौँ, म पनि एउटा रङ्गकर्मीको नाताले तपाईँसँगै थिएँ, उहाँलाई कसरी सम्झिनुहुन्छ आजको दिनमा?
सर्वप्रथम त यो प्रोग्राम सुनिरहनु भएको श्रोतावृन्दमा नमस्कार गर्न चाहन्छु र यो भावव्यवहार भएको घडीमा मैले स्मरण गर्दाखेरि मैले एउटा बाहुपछिको एउटा अभिभावक गुमाएको महसुस गरिरहेको छु र यो रङ्गमञ्चमा जुन नाटकीय उसमा उहाँ मेरो प्रथम गुरु पनि हुनुहुन्छ, हरेक पाइलामा उहाँले मलाई अनुशासन सिकाउनु भएको छ र यो टाइम सबभन्दा महत्त्वपूर्ण टाइमिङ हो, टाइम हो र टाइममा पुग्नुपर्छ भन्ने सिकाउनु भएको छ। यी कुराहरूलाई मैले अब मध्यनजर आएर मैले यसलाई फलो गर्नुपर्नेछ र यो गरेँ भने मैले उहाँसँग सँगै हिँडेको उहाँसँगबाट सिकेको यो सार्थक हुनेछ। र हिजोको नाटकको कुरा गर्दा हामी यज्ञवल्क्य नाटक यो महर्षि यज्ञवल्क्य नाटक गर्ने क्रममा उहाँलाई बिचमा यो दुई तिन दिन जाडोको फिल हुँदाखेरि कतिपय मैले बाटोमा बाइकमा हिँड्दाखेरि केही गाह्रो भएको छ कि भनेर सोद्धाखेरि उहाँ भन्नुहुन्थ्यो छैन मलाई त्यो भित्र भोटो लगाएको छु म यो जाडो हुँदैन मलाई त्यो घुँडा दुख्ने चाहिँ अब पहिलादेखि त्यो घुँडाको रोग चाहिँ छ नि भन्ने मात्रै हुनुहुन्थ्यो। र हिजोको प्रोग्राममा पनि अब चार दिन बाँकी छ हामीले यो प्रोग्राम गर्नुपर्ने यो प्रोग्राम जसरी नै हामीले सफल पार्नु छ भनेदेखि बाहेक उहाँको त्यो असुविधा उहाँलाई अलिकति गाह्रो भएको फिल केही पाइएन। र एउटा नाटक नै नाटकभित्र नाटक देखाउँदा देखाउँदै उहाँले बेला बेला भन्दै आउनुहुन्थ्यो कि म यो क्षेत्रमा नाटक कर्मी हो म नाटकको डाइलग बोल्दै बोल्दै म अन द स्पोट मर्न पाऊँ भन्ने जुन शब्द मलाई मात्रै होइन धेरैजनालाई भन्नुभएको रहेछ। र त्यो हिजो हाम्रो उहाँको डाइलग एउटा लास्ट डाइलग बोल्ने बेलामा हाम्रो मेरो डाइलग सकेर उहाँको एउटा यो ब्रह्मसभामा चाहिँ अब यो सभा यहीँ विसर्जन गर्छु र यज्ञवल्क्य नै अब सर्व उत्कृष्ट भएको घोषणा गर्छु भन्ने डाइलग थियो। त्यो डाइलगमा उहाँ उठ्न सक्नु भएन त्यतिकैमा अलिकति मुन्टो लर्काउँदै गएर हामीले हत्तपत्त उठाएर तल गएर लगभग चार पाँच मिनटको भित्रमा हामीले त्यहाँ नाचघरबाट वीर हस्पिटल पुर्यायौँ। यो बिचमा उहाँ रहनु भएन र उहाँको त्यही हो हामीले हुनहार एउटा कलाकार गुमाएको छौँ र मैले आफ्नो तर्फभन्दा मैले एउटा अभिभावक गुमाएको फिल गरिरहेको छु र धेरै कुराहरू छ उहाँको बारेमा लेख्नुपर्ने जान्नुपर्ने बुझ्नुपर्ने यो बिस्तारै उहाँको बायोडाटाहरू खोजेर क्रमशः अगाडि ल्याउने नै छौँ। अहिलेलाई यति नै दर्शकबिन
ल श्रोता हामी तपाईँहरूलाई आज वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुँयालको अन्तिम श्रद्धाञ्जलीको प्रत्यक्ष विवरण सहित उहाँलाई विभिन्न रङ्गकर्मीले कसरी हेर्नुहुन्छ उहाँहरूको मानसपटलमा कसरी रहनु भएको छ उहाँलाई एकपटक स्मरण गर्ने र गराउने क्रममा म केही विशिष्ट रङ्गकर्मीहरूसँग कुराकानी गर्ने क्रममा छु। मेरो बिचमा एकजना विशिष्ट व्यक्तित्व हुनुहुन्छ उहाँले आफ्नो परिचयसहित विष्णुभक्त फुँयालका विषयमा आफ्नो विचारहरू राख्नुहुनेछ।
नमस्कार आजको यो दुःखको घडीमा मैले यहाँहरूको सामु दुई शब्द बोल्न पाउँदा मैले त्यो के भनौँ मेरो नाम हो लक्ष्मण विक्रम बस्नेत म पनि उहाँकै दौतरी मध्ये एक हुँ। हामी दुईजना जीवनको एकै अङ्ग जस्तो भएर बसेका थियौँ बाँचुन्जेलसँगै बस्यौँ एउटै ज्यान जस्तो गरेर बस्यौँ तर उहाँको र मेरोमा उहाँ भाग्यमानी हुनुहुँदो रहेछ कसैलाई दुःख नदिकन आफ्नो चाहना अनुरूप रङ्गमञ्चमै अभिनय गर्दा गर्दै उहाँको देहावसान भयो। उहाँको बारेमा बोल्नलाई मैले अब शब्दै भेटाएको छैन मेरो त आधी अङ्गै ढले जस्तो भइसक्यो किनभने मेरो जीवनसाथी जस्तो एउटा सँगै कुनै पनि फिल्मदेखि लिएर ठुलो फिल्ममा पनि हामी कतिपय फिल्महरूमा सँगै काम गऱ्यौँ आजसम्म उहाँले रिसाउन जान्नु भएन। सधैँभरि बस्नेतजी यसो है भन्नुहुन्थ्यो उसो है भन्नुहुन्थ्यो हामी दुईजना अति आत्मीयताका साथ बस्यौँ। आज मलाई साँच्चै भनौँ भने दिन भए तापनि रात जस्तो भइरहेछ सूर्य अस्त जस्तो भइरहेछ अरू कुरा यति नै बाबु मैले भन्न सकिनँ है।
उहाँ आफ्नो कुरा राख्दा राख्दै भावियल हुनुभयो लक्ष्मण सिंह बस्नेत हुनुहुन्थ्यो वरिष्ठ लक्ष्मण विक्रम बस्नेत उहाँ वरिष्ठ रङ्गकर्मी कलाकार हुनुहुन्छ र त्यसै गरी लामो समयसम्म रङ्गकर्मको क्षेत्रमा उहाँसँगै सहयात्रा गर्ने सञ्चारकर्मी तथा रङ्गकर्मी हामी बिचमा हुनुहुन्छ वैकुण्ठजी उहाँले आफ्नो अहिले संस्थागत परिचयसहित विष्णुभक्त फुँयाललाई स्मरण गर्नुहुनेछ। म अबको समय वैकुण्ठजीलाई दिन्छु।
धन्यवाद श्रीमानजी। अहिले हामीले नेपाली रङ्गमञ्चको एउटा धरोहर हाम्रो अभिभावक गुमाएका छन् बोल्न सक्ने अवस्था पनि छैन वास्तव भन्यो भने 18 वर्षसँग सँगै हरेक दिन उहाँकर्मीको कुरा हुन्थ्यो सँगै लिएर उहाँ बित्नुभएको हो कि मलाई अझै पनि। उहाँ अत्यन्त निडर हुनुहुन्थ्यो, जस्तै दुःख परिस्थिति आए पनि आफ्नो अडानमा रहनुपर्छ भन्नुहुन्थ्यो, सधैँ निडर रहनुपर्छ, कोहीसँगै झुक्नुहुन्न, आफ्नो इमान्दारितामा रहिरहनुपर्छ भनेर भन्नुहुन्थ्यो मलाई। मलाई रङ्गमञ्चको मेरो बुवा भन्छु म, मैले सुरुदेखि नै 18 वर्षको बिचमा बुवा नै भनेर सम्बोधन गरेँ। हिजो अकस्मात उहाँको निधन सुन्दा म भाव विभोर भएँ, म हो कि होइन म अचम्म परेँ। उहाँ जस्तो रङ्गकर्मी सायद नेपाली रङ्ग क्षेत्रले पाउँछ कि पाउँदैन, यो एउटा प्रश्न चिन्ह खडा भएर आएको छ। कहिले पनि उहाँले रङ्गमञ्चमा जस्तो सुकै दुःख कष्ट सहेर पनि रङ्गकर्ममा हिँडिरहनु भयो, र सधैँ उहाँको एउटा भनाइ थियो, अब म जुनसुकै नाटक खेल्दा खेल्दै मर्न पाए हुन्थ्यो, हो दुःखद स्थिति हो, तर उहाँले एउटा आफ्नो इच्छा मर्न पाउनु भएको छ, यो मानेमा एउटा ऐतिहासिक मरण पनि हो, त्यो हामीले त्यसलाई त्यसरी पनि लिनुपर्छ। र 18 वर्षसम्म सँगै हरेक दिन उहाँसँग मेरो सहकार्यले मैले अहिले पनि भने नेपाली रङ्ग क्षेत्रले एउटा खम्बा घुमाएको छ, 54 वर्षसम्म निरन्तर नेपाली नाट्य क्षेत्रमा नाटक लेखनका विधामा, अभिनयका विधामा, निर्देशनका विधामा र प्रशिक्षणका विधामा पनि उहाँले ठुलो योगदान पुर्याउनु भएको छ। त्यो योगदानको कदर सायद अब राष्ट्रले गर्ला। र विष्णुभक्त फुँयाल यस्तो व्यक्तित्व हुनुहुन्थ्यो जसले नेपाली रङ्ग क्षेत्रको लागि आफ्नो भएभरका जीवन समर्पित गर्नुभयो, आफूले जे कमाउनु हुनुभयो आर्थिकदेखि सबै कुरा रङ्गमञ्चकै लागि उहाँले खर्च गर्नुभयो, जति गर्नुहुन्थ्यो नाटककै लागि गर्नुहुन्थ्यो, फिल्मभन्दा पनि बरु नाटक नै। पछिल्लो समयमा 15 दिन अगाडि मात्रै पनि उहाँले मसँगै विषादी सम्बन्धी एउटा अभियान रूपी नाटक मञ्चन गर्न हामी गयौँ, त्यो बेला पनि भन्नुहुन्थ्यो उहाँले यही नाटक खेल्दा खेल्दै मर्न पाए हुन्थ्यो। उहाँको हरेक पटक नाटक मञ्चन गर्दाखेरि मेरो अन्तिम इच्छा भनेको नाटक खेल्दा खेल्दै मञ्चमै ढलौँ भन्ने उहाँको त्यो इच्छा चाहिँ पुरा भएको छ। एउटा अभिभावक चाहिँ हामी नेपाली रङ्गकर्मीहरूले गुमाएका छौँ, कसैको आँखामा पनि नबिझाउने, कसैलाई पनि त्यस्तो खालको भनाइ उहाँले जीवनमा कसैलाई पनि राख्नु भएन, सबैलाई उत्साह हौसला र ज्ञानवर्धक कुरा गरौँ, त्यसरी अगाडि बढ्नुपर्छ, यसो गर, तिमीहरू यो छौ भने मार्गदर्शकका रूपमा चाहिँ उहाँले नयाँ युवा पुस्ताका रङ्गकर्मीहरूलाई पनि सुझाव दिने, आफैसँग हातेमालो गर्दै लिएर जाने। उहाँले कहिले पनि म वरिष्ठ अथवा ठुलो भनेर उहाँको मनमा कहिले पनि भएन, म आफै पनि रङ्गकर्मी लेखक भएको कारणले पनि धेरै पुरानो रङ्गकर्मी हाम्रा सहकर्मी साथीहरू हुनुहुन्छ, कतिपयमा त्यो एउटा छ, तर उहाँमा कहिले पनि जुनियरलाई हेप्ने अथवा यिनीहरू भर्खर आएका भन्ने जीवनमा उहाँसँग कहिले पनि भएन। त्यसले गर्दा पनि हरेक रङ्गकर्मीको मनमा उहाँ हुनुहुन्छ र अझ पनि उहाँ अमर रहनुहुन्छ, उहाँको इच्छा मर्न भएको छ। फेरि पनि भन्छु, रङ्गकर्मले नेपाली इतिहासमा 54 वर्ष सङ्घर्षशील रङ्गकर्म गरेर एउटा खम्बा ढलेको छ, त्यो खम्बा यसै गरी उठाउन सम्भव छ कि छैन, श्रद्धाञ्जली व्यक्त गर्छु विष्णुभक्त फुँयाललाई। विगत 6 वर्षदेखि कुसुम नाट्य समूहमा नाटक निर्देशक र अध्यक्ष समेत भएर बसिरहनु भएको थियो। नेपाली नाट्य क्षेत्रमा रङ्गकर्मीहरूलाई परेका समस्या समाधान गरौँ भनेर नेपालमा नाट्य संस्था महासङ्घ स्थापना गर्दाखेरि म अध्यक्ष र उहाँ उपाध्यक्ष, संस्थापक उपाध्यक्ष भएर हामी लागेका थियौँ। सप्तरीमा एउटा रङ्गकर्मीको गोली अनि हत्या भएपछि नाट्य संस्था महासङ्घ यो चाहिँदो रहेछ, हाम्रो बोलिदिने मान्छे चाहिँदो रहेछ भनेर हामी बिच सल्लाह गरेँ, त्यो नाट्य संस्था महासङ्घ स्थापना गऱ्यौँ। धेरै दुःख सङ्घर्ष नेपाली रङ्ग क्षेत्रमै गर्नुभयो उहाँले, उहाँको आधा जीवन रङ्गकर्ममै बित्नु भयो, 79 वर्षको हुनुहुन्छ हिजो बित्नुभयो, तर 54 वर्ष उहाँले रङ्गकर्ममै बिताउनु भयो। यसैले अनुमान गर्न सकिन्छ विष्णुभक्त फुँयाल केमा समर्पित हुनुहुन्थ्यो भन्ने कुरा। हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु विष्णुभक्त फुँयालप्रति, अमर अमर रहनुहोस् यही कामना गर्छु।
सबैका आदरणीय गुरु, आदरणीय रङ्गकर्मी, अग्रज रङ्गकर्मी विष्णुभक्त फुँयालको असामयिक भनौँ अब अपरझट रङ्गमञ्चमा उहाँको इच्छा मुताबिकको मृत्यु अथवा उहाँले देवसान उहाँको देवसान भइसके पछाडि अहिले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा यो महर्षि यज्ञवल्क्य नाटकलाई प्रस्तुत गर्ने संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक राज थापा हामी बिचमा हुनुहुन्छ। म आजको यस दुःखद घडीमा उहाँसँग केही कुरा गर्ने क्रममा छु। यहाँलाई अहिले यो दुःखद घडीमा नाटक व्यवस्थापनदेखि लिएर विष्णुभक्त फुँयाल अनि उहाँको भूमिका र आजको यो दुःखद अवस्था समेतलाई सम्झेर संक्षिप्तमा संक्षिप्त आफ्नो टिप्पणी दिनुपर्दाखेरि कसरी दिनुहुन्छ यस विषयलाई?
विष्णुभक्त बा एउटा यस्तो कलाकार हुन् जसले साँच्चै भन्ने हो भने सबैभन्दा त्यो गर्विलो खालको होइन अत्यन्तै सौभाग्यशाली उहाँले मृत्युवरण गर्नुभएको छ। उहाँले 2011 सालबाट चाहिँ आफ्नो नाट्ययात्रा सुरु गरेको इतिहास हेर्दाखेरि झन्डै अहिले 62 वर्ष हुन्छ उहाँले रङ्गमञ्चमा बिताएको समय, र यो 62 वर्षको रङ्गमञ्चमा उहाँको व्यतीत भएको समय र अहिले अन्त्येष्टि हुँदाखेरि पनि उहाँले रङ्गमञ्चमा एउटा राजा जनकको भूमिकामा राजगद्दीको सिंहासनमा बसेर उहाँले जसरी मृत्युवरण गर्नुभयो, मलाई लाग्छ यो अकल्पनीय र यो असाध्यै दैवी प्रकारको चाहिँ मृत्युवरण गर्नुभएको छ। यस्तो मृत्यु सायदै कसैले कल्पना गर्न सक्छन्। सबै कलाकारहरूले आफू रङ्गमञ्चमै कम्तीमा मृत्युवरण गर्न पाए हुन्थ्यो भन्ने इच्छा चाहिँ जाहेर गर्छन् सबैले, तर यो प्रकारको मृत्युवरण गर्न चाहिँ यो करोडौँ कलाकारहरूमध्ये कसै कसैले मात्रै यस्तो सौभाग्य प्राप्त गर्छन्। र यस्तो सौभाग्यशाली कलाकार चाहिँ विष्णुभक्त बुवा हो। म उहाँलाई असाध्यै सौभाग्यशाली कलाकार मान्छु, तर यो घडीमा म दुःखी पनि छु किनभने सांस्कृतिक संस्थानले आफ्नै आयोजनामा आफ्नै तयारीमा एउटा चाहिँ पहिलोपटक एउटा बौद्धिक खालको नाटक खास गरी भन्यो भने नेपालको चाहिँ एउटा पूर्वीय वेदान्त दर्शनमा आधारित महर्षि याज्ञवल्क्यको नाटक प्रस्तुत गर्न लागिरहेको समय, र त्यसमा पनि हामीले पहिलो दिनको एकदमै सफल प्रदर्शन पछाडि दोस्रो दिनको पनि असाध्यै सफल र भव्य हामीले चाहिँ सफलतातर्फ उन्मुख भइरहेको नाटकको बिचको घडीमा उहाँले जसरी मृत्युवरण गर्नुभयो यो सांस्कृतिक संस्थानको इतिहासमा पनि लेखिने कुरा भएर सांस्कृतिक संस्थानले यो चिजलाई सधैँभरि सम्झनेछ। हामी सांस्कृतिक संस्थान आदरणीय अग्रज कलाकार अमर कलाकार विष्णुभक्त फुँयालप्रति यति बेला म श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, उहाँलाई सादर नमन गर्न चाहन्छु, र उहाँका निम्ति हामी सम्भव भयो भने सांस्कृतिक संस्थानले कुनै प्रकारले उहाँलाई चिरस्थायी उहाँको सम्झनालाई चिरस्थायी बनाइराख्ने खालको कुनै एउटा हामी काम गर्नेछौँ भन्ने म विश्वास पनि दिलाउन चाहन्छु।
बहुप्रतीक्षित नाटकको रूपमा यो आम दर्शकले अपेक्षा गरेको अवस्था छ अहिले अझ झन् यो घटना पछाडि। अब यो नाटकलाई अगाडि बढाउने कुरामा सांस्कृतिक संस्थानले कसरी सोच्छ भावी दिनमा?
अब अहिले त हामी शोकको घडीमा छौँ, हामीले ठ्याक्कै यही गर्छौँ भन्न सकिँदैन, तर मलाई के लाग्छ भने अब यो नाटक झनै मान्छेका निम्ति चाहिँ जिज्ञासाको विषय बनेको छ। यो नाटक प्रति मान्छेको चाहना रुचि पनि बढेको छ। यो सन्दर्भमा चाहिँ यो नाटकलाई हामी अब केही समयभित्रै सरसल्लाह गरेर मलाई लाग्छ 45 दिन चाहिँ अब हाम्रो हिन्दूहरूको उसमा शोक मनाउने एउटा समय पनि हो। 45 दिन कटिसकेपछि चाहिँ यो नाटकलाई पुनः हामी एकपटक अलिक लामै समय प्रदर्शन गर्ने गरी यसको तयारी थाल्नेछौँ र यसलाई प्रदर्शन गर्नेछौँ। दर्शकहरूले यो नाटक पुनः हेर्न पाउनुहुनेछ भने म विश्वास पनि दिलाउँछु चाहन्छु।
अब एउटा महाप्रबन्धक भएर भन्ने कुरा आफ्नो ठाउँमा छ, र सँगसँगै एउटा प्रगतिशील कलाकारको रूपमा लामो समयदेखि अनुभवी व्यक्ति पनि हुनुहुन्छ। उहाँ पनि प्रगतिशील धारकै यात्रामा सांस्कृतिक यात्रामा उहाँ लामो समयदेखि लाग्नुभयो। यति बेर उहाँको त्यो प्रगतिशील सांस्कृतिक यात्राको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ?
उहाँ वास्तवमा एउटा देशभक्त राष्ट्रवादी कलाकार हुनुहुन्थ्यो। उहाँले जनताको पक्षमा सधैँभरि आफूलाई समर्पित गर्नुभयो। लामो समय विद्या आफ्नो चाहिँ संलग्नता उहाँले मजदुर फाँटमा रहेर उहाँले चाहिँ काम गर्नुभयो। मजदुर फाँटबाट विगत केही समयदेखि झन्डै 10-15 वर्षदेखि उहाँ फेरि जनसांस्कृतिक महासङ्घमा पनि आबद्ध हुनुहुन्थ्यो, र उहाँ जहिले पनि जनताको बिचमा जाने, जनताको बिचमा काम गर्ने र जनताको अहित नहुने गरी उहाँहरूले चाहिँ आफूलाई सधैँभरि प्रस्तुत गर्नुभयो। मलाई के लाग्छ भने एउटा कलाकारले आफूलाई कला मात्रै प्रस्तुत गर्ने होइन, त्यसलाई एउटा सामाजिक उत्तरदायित्व पनि वहन गर्ने, राष्ट्रका निम्ति पनि उत्तरदायित्व वहन गर्ने हिसाबले विष्णुभक्त फुँयालले जुन योगदान गर्नुभएको छ यो राष्ट्रका निम्ति, यो मुलुकका निम्ति, यो जन यहाँका जनताहरूको चेतना स्तर उठाउनका निम्ति, त्यो अत्यन्तै महत्त्वपूर्ण र त्यो अतुलनीय छ। त्यसलाई हामी सधैँभरि सम्झना गरिरहनेछौँ।
अब उहाँलाई अबका रङ्गकर्मीले कसरी स्मरण गर्नुपर्दछ र उहाँबाट कस्तो पाठ सिक्नुपर्छ संक्षेपमा भन्नुपर्दा?
मलाई के लाग्छ भने उहाँको जस्तो सादा जिन्दगी र मिलनसार व्यक्तित्व हामी सबैका निम्ति अनुकरणीय छ र उहाँले कहिले पनि म कलाकार हुँ भन्ने दम्भ पनि देखाउनु भएन। कलाकार हुँ भनेर उहाँले चाहिँ अनावश्यक ढङ्गले आफूलाई चाहिँ त्यो प्रस्तुत पनि गर्नु भएन र उहाँको त्यो सादगी, उहाँको त्यो अत्यन्तै सरल जीवनशैली र सबैसँग चाहिँ उहाँ मिल्न सक्ने, घुलमिल हुन सक्ने उहाँको जुन जीवनशैली छ त्यसलाई हामी सबैले सिक्नुपर्छ र अहिलेको नयाँ पुस्ताले उहाँलाई सधैँभरि त्यसरी नै उहाँबाट पाठ सिक्नुपर्छ भन्ने मलाई लाग्छ।
हस्, दुःखद घडीमा यहाँको महत्त्वपूर्ण समय लिए यहाँलाई धन्यवाद।
हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
हस्, श्रोता, उहाँ हुनुहुन्थ्यो सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र यो महर्षि यज्ञवल्क्य नाटक निर्देशक बद्री अधिकारी हुनुहुन्थ्यो र सांस्कृतिक संस्थानले यो नाटकलाई प्रस्तुत गरेको हो र यो नाटक लगभग 50 कलाकारहरूको प्रस्तुति रहेको नाटक, एउटा दार्शनिक र आध्यात्मिक चिन्तनको नाटक हो र यसलाई चाहिँ सत्यमोहन जोशी, जो शताब्दी पुरुष हुनुहुन्छ, उहाँले लेख्नुभएको हो र जनकपुरको सेरोफेरोको कथा हो यो। राजा जनकको समयमा अत्यन्त विद्वत ठरिएका महर्षि यज्ञवल्क्य, वास्तवमा पूर्वीय दर्शनको क्षेत्रमा उहाँको अतुलनीय योगदान छ, तर अन्य विद्वत व्यक्तित्वहरूको नाम आइरहँदा महर्षि यज्ञवल्क्यको नाम चाहिँ त्यति धेरै चर्चाको विषय बन्न सकेन र त्यो विषयलाई पनि, उहाँको दार्शनिक पक्षलाई पनि उठाउने हिसाबले नै सांस्कृतिक संस्थानले यो यसपटकको नाटकलाई सम्पूर्ण दर्शक सामु पुर्याउने प्रयत्न गरेको हो र म आफै पनि त्यो नाटकको एउटा पात्र भएको हैसियतले यो यति बेर स्मरण म गर्न चाहन्छु। उहाँले जसरी पटक पटक, म आफू रङ्गमञ्चमै रमाउने व्यक्ति, रङ्गमञ्चमै आफ्नो मृत्युवरण गर्न पाऊँ भनेर पटक पटक उहाँको आफ्नो इच्छा आकाङ्क्षा आम श्रोता सामु अथवा भनौँ सम्पूर्ण रङ्गकर्मी सामु व्यक्त गर्नुहुन्थ्यो, त्यही उहाँको इच्छा वरण भएको छ। किनभने उहाँले अन्तिम वाक्य बोलेर रङ्गमञ्चबाट बाहिरिनुभन्दा केही समय अगाडि मात्र उहाँले चाहिँ यो संसारबाट बिदा लिनुभएको छ। हामीलाई यो कुरा सुनाउन पाउँदा ज्यादै दुःख लागेको छ। हामी अब केही व्यक्तिहरूसँगको र केही व्यक्तित्वहरूसँगको म प्रतिक्रिया पनि निरन्तर रूपमा जोडिरहनेछु। श्रोता, हामी तपाईँहरूलाई आजको यो श्रद्धाञ्जली, अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमको विषयमा जानकारी गराइरहेका छौँ। आदरणीय, सबैका पूजनीय र सबैले मानेका कलाकार विष्णुभक्त फुँयालले आफ्नो इच्छा अनुसारकै मृत्युवरण गर्ने अवसर प्राप्त गर्नुभयो। दुःख हुँदाहुँदै पनि सबैले त्यसलाई एउटा अविस्मरणीय घटनाको रूपमा लिएका छन् र सबैले लिनु पनि पर्ने अवस्था भयो। रङ्गमञ्चमा आफ्नो अन्तिम संवाद प्रस्तुत गर्ने समयमा उहाँको देहावसान हुन गयो अचानक र त्यो जुन महर्षि यज्ञवल्क्य शीर्षकको नाटक थियो त्यसलाई पुराना अनुभवी रङ्गकर्मी तथा निर्देशक बद्री अधिकारीज्यूले निर्देशन गर्नुभएको थियो। मैले अघि पनि जानकारी गराएँ, म स्वयं पनि एउटा सञ्चारकर्मी भइकन पनि रङ्गकर्मी पनि भएको नाताले मैले पनि त्यहाँ आफ्नो सहभागिता जनाएको थिएँ र यति बेर बद्री अधिकारी मसँगै हुनुहुन्छ। म उहाँलाई यो नाट्य निर्देशनमा विष्णुभक्त फुँयालज्यूलाई उहाँले कुन ढङ्गले स्मरण गरेर बोलाउनु भयो, कसरी पात्रको रूपमा चयन गर्नुभयो, त्यस पछाडि र उहाँसँगको बसाइको बिचमा कस्ता अनुभव रहेर यो आज घटनाले उहाँलाई अहिले तत्काल कस्तो अनुभूति भइरहेको छ, यस विषयमा म कुरा गर्छु। वास्तवमा भन्ने हो भने बद्री दाई, यति बेर मसँग प्रश्न नै छैन, यो घटनामा कसरी स्मरण गर्नुहुन्छ विष्णुभक्त दाईको यो योगदानलाई?
होइन, मैले त जति पनि सिरियलहरू, फिल्महरू, नाटकहरू उहाँसँग सहकार्य गर्ने मौका पाएँ, एउटा व्यक्तिको रूपमा चिन्दा उहाँ अत्यन्त सरल, मिलनसार, सकभर आफूलाई अलिकति सानातिना पीडा भएको छन् या कतै पेट दुखेको छ या ज्वरो आएको छ या साधारण केही हुँदा पनि कहिले थाहा नदिने, त्यो किन थाहा नदिनुको कारण के त भन्दा अरूलाई पीडा किन दिने भन्ने खालको उहाँको स्वभाव थियो। यता रङ्गकर्म काम गर्दा चाहिँ यति प्रतिबद्ध भएर काम गर्ने, लगनशील परिश्रमी त्यो आफूलाई दिएको भूमिका माथि न्याय गर्नका लागि उहाँ जस्तोसुकै त्यो काम गर्न पनि तयार, अर्थात् त्यो केही पीडाहरूलाई भुलेर जति टाढा जानु परे पनि, जति बजे पुग्नु परे पनि, जाडो गर्मी केही कुराको पनि वास्ता नगरिकन त्यो काममा लाग्नुहुन्थ्यो, उहाँको लगनशीलता त्यो देखिन्थ्यो। यो अहिलेको महर्षि याज्ञवल्क्य नाटकमा पनि मैले नाटकको पृष्ठभूमि कस्तो खालको थियो भने अब पौराणिक कालको कथा भएको हुनाले राजा जनकको भूमिका गर्नुपर्ने, अरू नाटकहरूमा मैले अहिलेका यङ अलिकति युवा रङ्गकर्मीहरूलाई जो जोशीला छन् ती सबैलाई प्रमुख भूमिकाहरूमा राखेँ, तर ती सबै प्रमुख भूमिकाहरूमध्ये पनि राजा जनकको दुईवटा दृश्यमा मात्रै किन नहोस् तर त्यो झन् प्रमुख भूमिका थियो। त्यसकारण त्यो एउटा भूमिकामा मैले सम्झौता गर्नु नपरोस् भनेर यस्तो भूमिका छान्ने विचार गरेको थिएँ जहाँ निकै बुढो देखियोस् राजा जनक, मेरो कल्पनामा निकै बुढो भएको राजा जनकको मैले कल्पना गरेको थिएँ। त्यसमा सबभन्दा बढी सुहाउने को त भन्दाखेरि मैले मेरो मित्र दाई अभिभावक भनेर मात्रै विष्णुभक्त दाईलाई खेलाएको थिएन कि त्यो चरित्रमा सबभन्दा बढी सुहाउने भनेर पनि मैले खेलाएको थिएँ। अनि यसमा दाईले गर्नु पऱ्यो सक्नुहुन्छ होइन भन्दाखेरि किन नसक्नु, तपाईँको नाटक त झन् मलाई खेल्न एकदमै हर्ष लाग्छ, म त तपाईँकोमा खोजी खोजी खेल्छु, तपाईँले त मलाई छुटाउनै हुँदैन भनेपछि होइन छुटाउने त कुरै छैन, तपाईँलाई सोचेर नै मैले यो भनेको गर्नुहोस् भनेपछि उहाँले सहज स्वीकार गर्नुभयो र 3 महिना 3.5 महिना करिब रिहर्सल गरियो। त्यो रिहर्सलमा प्रत्येक दिन आउने कोही कलाकार थियो भने त्यत्रो ग्रुपमा उहाँ नै हुनुहुन्थ्यो, बरु त्यत्रो लामो समयको रिहर्सलमा कहिले कुनै दिन कसैले छुट्टी माग्थ्यो कसैले अर्को दिन माग्थ्यो, तर उहाँले एकदम निरन्तर रूपमा आउनुभयो र आउने उहाँको गजब के थियो भने आउने पिँढीले सिक्नुपर्ने कुरा उहाँबाट चाहिँ त्यो मिलनसारिता त्यो रङ्गकर्मप्रति प्रतिबद्धता यो त छँदैछ, नसिकी नहुने चाहिँ समयको अनुशासन हो, समयको ठुलो मोल हुन्छ महत्त्व हुन्छ भनेर उहाँले बार बार अरूलाई प्रेरणा मिलोस् भन्नका लागि समयमा ठ्याक्कै रिहर्सलमा आउनुहुन्थ्यो। प्रदर्शनको बेलामा पनि यति बजी आउनुहोस् है, मेकअप गर्नुपर्छ अगाडि, ड्रेसहरू लगाउनुपर्छ, समय लाग्छ भन्नु भने त्यति नै बेर आउनुहुन्थ्यो, अब खाजा खाने समय भयो भने चाहिँ ठ्याक्कै खाजा खाने समयमा पुग्नुहुन्थ्यो। यो एउटा अनुशासन यो आउने पिँढीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ।
अब उहाँको हिजोको जुन घटना हो त्यो एउटा बडो संयोग पनि भएको छ, उहाँले पटक पटक यस्ता किसिमका वाक्यहरू अरूहरूलाई पनि भन्दै आउनुभएको रहेछ होइन, म रङ्गमञ्चमै रङ्गमञ्चका लागि जन्मेको मान्छे, रङ्गमञ्चमै आफ्नो चाहिँ आफूलाई त्यहाँबाट अन्त्य गर्न पाए पनि हुन्थ्यो भन्ने ढङ्गबाट उहाँले भनिरहनु हुन्थ्यो रहेछ होइन, त्यो हिजोको संयोगलाई कसरी लिनुभएको छ?
होइन, त्यो जस्तो चाहना राख्नुभएको थियो त्यो सकारात्मक सोच राखेर र भित्री हृदयबाट कुनै चिजको चाहना राख्यो भने त्यो ईश्वरले पनि पुरा होस् भनेर वरदान दिँदो रहेछन् भनेर चरितार्थै भएको देखेँ मैले। कसरी भने अब रङ्गमञ्चमा मेरो प्राण गयो भने बोल्दा बोल्दै अभिनय गर्दा गर्दै कला देखाउँदा देखाउँदै गयो भने त्योभन्दा ठुलो मेरो जीवनको सार्थकता अरू केही हुने छैन भन्नुहुन्थ्यो, त्यो पुरा भएको मैले आँखाले कसरी देखेँ भने राजा सिंहासनमा बस्नुभएको छ, छेउमा रानी, अगाडि ब्रह्मसभा चलिरहेको छ, विद्वान ऋषिहरू शास्त्रमाथि वाद विवाद गरिरहेका छन्, बहस गरिरहेका छन्। अब फेरि सन्देह चाहिँ कस्तो भने त्यहाँ दृश्य यस्तो छ कि त्यहाँ एकजना ऋषिले शास्त्रमा चर्चा परिचर्चा गर्दा वाद विवाद हुँदा हारेपछि बेहोस भएर लड्छन्, लड्ने बित्तिकै राजाले त्यहाँ अर्डर गर्नुहुन्छ ल उहाँलाई छिट्टै राजवैद्यका लैजानुहोस् र सक्दो उपचार गरेर निको पारिहाल्नुहोस् त भनेर उहाँले अर्डर दिनुहुन्छ। अर्डर दिएपछि त्यो बेहोस भएको ऋषिलाई त्यहाँबाट लगिन्छ, अनि लगेपछि मन्त्रीज्यूलाई सुन्नुहोस् त मन्त्रीज्यू भनेर बोलाउने थियो, मन्त्रीज्यूले भन्नुहोस् महाराज भनेर राजाको नजिकै जानुपर्ने थियो, अनि भन्नुहोस् महाराज भनेर मन्त्रीज्यू नजिक जाने बित्तिकै त मन्त्रीको काँधमाथि उहाँ घ्यापै लड्नुभयो। त्यसपछि मन्त्रीज्यूले मन्त्री खेल्ने कलाकारले उठाएर फेरि सोझो पार्दाखेरि फेरि सोझो हुनु भएन. त्यसपछि त सबै कलाकार हातिहाल्यौँ अनि सबैले उहाँलाई समातेर तल ल्याउनु पऱ्यो. अनि हेर्ने दर्शकहरू त कोही पनि विचलित भएनन्, कोही पनि हातिरहेन, किनभने यो पनि नाटकै दृश्य होला, अब राजा बेहोस हुने दृश्य नै होला भन्ने त्यो सोचे सबैले. तर वास्तवमा चाहिँ त्यहाँ एउटा ठुलो घटना भइसकेको थियो अनि हामीले तुरन्तै वीर हस्पिटल लग्यौँ. 30-40 मिनटसम्म त उहाँको प्राण गएको थिएन. त्यसपछि उहाँलाई हामीले सदाको लागि गुमाउनु पर्यो.
अब यो नाटक अहिले झन् बढी अपेक्षाको विषय बन्दै गयो सबैलाई, होइन? त्यो हिसाबले अब नाटकलाई निरन्तरता दिनु पनि उहाँप्रतिको एउटा साँचो श्रद्धाञ्जली हुने जस्तो देखिएको छ. त्यस हिसाबले यसलाई अगाडि बढाउने कुरामा के सोच्नु भएको छ एउटा निर्देशकको हैसियतले?
होइन, यो अहिले त एकदमै सकमा छौँ हामीहरू. उहाँको लागि सुखद मृत्यु रह्यो, तर हामी रङकर्मीहरूका लागि यो दुःखद नै भन्छु म. त्यसकारण अहिले यस्तो केही सोच बनाएको छैन. हाललाई 5 दिनको कार्यक्रम, 5 दिनको प्रदर्शन भनेर यो कार्यक्रम तोकिएको थियो. त्यसपछि 3-4 महिनापछि 1 महिनासम्म देखाउने भन्ने योजना थियो. त्यो योजना अहिले हुन सकेन. नाटक हिजोदेखि नै रोकियो भनेर स्थगनको समाचार हामीले प्रसार गरिसक्यौँ. तर मलाई त के लाग्छ भने तपाईँले भने जस्तै रङकर्ममा यस्तो प्रतिबद्ध भएर लाग्ने हाम्रा अभिभावक सरहका रङकर्मी विष्णुभक्त फुयाललाई यदि सच्चा श्रद्धाञ्जली गर्ने हो भने यो नाटक अझ भव्यताका साथ अझ हजारौँ लाखौँ दर्शकले हेर्न पाउने गरी यसलाई प्रदर्शन गर्नुपर्छ. खालि समयको चाँजो पाँचो कहिले कहिले गर्ने त्यो मात्रै मिलाउनुको जरुरत हो, तर गर्नु चाहिँ पर्छ भन्ने मैले सोच बनाएको छु.
अब एउटा सपना जस्तै र नाटक जस्तै नै भएको छ. हिजोको एउटा परिस्थिति, आज अचानक एउटा पात्रलाई गुमाउनु परेको यो दुःखद अवस्था, यस्तो बेलामा पनि एउटा जिम्मेवार व्यक्तिलाई मैले लामो समय खर्चेँ. यहाँलाई धेरै धेरै धन्यवाद.
यहाँलाई पनि धन्यवाद.
श्रोता, महर्षि यज्ञवेल्क नाटक प्रस्तुत हुने क्रममा जसरी आफ्नो इच्छा पराउन मुताबिक वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयालले आफूलाई यो संसारबाट बिदा लिनुभयो, यही क्रममा नाटकको हिजोको जुन प्रस्तुति थियो त्यो प्रस्तुति हेर्ने क्रममा वरिष्ठ रङ्गकर्मी, निर्देशक र सर्वनाम नाट्य समूहका संस्थापक अशेष मल्लज्यूको पनि उपस्थिति रहेको थियो. म यति बेर उहाँसँग कुराकानी गर्ने क्रममा छु. हिजोको नाटक अब यहाँले प्रत्यक्ष हेर्नुभयो, होइन? हामीले सबैले विष्णुभक्त फुयालले पनि आउट अफ स्टेजमा हामीसँग भनिरहनु भएको थियो, आज अशेष मल्लहरू आउनुभएको छ अरे नाटक हेर्न भनेर. हामी सबैको विषयमा चर्चाको विषय भएको थियो, केही वरिष्ठ रङ्गकर्मीहरू आउनुभएको छ भनेर. हामी त्यसरी प्रस्तुत भइरहेका थियौँ, म पनि एउटा कलाकारको रूपमै थिएँ, उहाँ पनि त्यसरी प्रस्तुत भइरहनु भएको थियो. त्यो जुन दृश्य अब सधैँका लागि एउटा अविस्मरणीय दृश्य बन्यो, त्यति बेर यहाँलाई कस्तो अनुभूति भयो?
होइन, म हुन्छ नि एउटा अनएक्सपेक्टेड हुन्छ नि, मैले त्यो कल्पना पनि गरेको थिइनँ. म त एउटा दर्शकको रूपमा नाटक हेर्दै थिएँ र उहाँको जुन स्वाभाविक अभिनय थियो त्यो स्वाभाविक अभिनयलाई मैले आफ्नो एउटा दर्शकको रूपमा मैले ग्रहण गरिरहेको थिएँ. तर अचानक बिचमा उहाँ काम्न थाल्नुभयो र मलाई के लाग्यो भने यो पनि त्यो नाटकको एउटा दृश्य होला र यो जुन कामेको गजबसँग उहाँले अभिनय गर्नुभयो भन्ने मलाई लागिरहेको थियो भित्रभित्रै. तर अचानक ढल्नुभयो र ढलिसक्दा पनि मलाई लागेको थिएन कि यो रियल भन्ने कुरा, यो पनि नाटककै दृश्य होला, किनभने दर्शकहरू कोही पनि आतेको थिएन. हामीले लागेकै थिएन कि यो घटना घट्छ भनेर, होइन? तर जब कलाकारहरू आफै दौडधुप गर्न थाले र भित्रबाट पानी ल्याउन थाले कलाकार, अनि पनि लाग्न थाले कि यो यहाँ केही चिज भयो होला भनेर, है? अनि म सोच्नु पनि सकिनँ कि किनभने बडो माया एउटा रङ्गमञ्चलाई माया गर्ने एउटा व्यक्ति त्यसरी त्यस्तो दुःखद घटना हुँदाखेरि के गर्न सक्छौँ. हामी त एकदम स्तब्ध हो, जसरी स्तब्ध, म त एकदम स्तब्ध भएँ. मेरो दिमागले नै काम गरेन, के गर्ने भन्ने कुरा.
उहाँको व्यक्तित्वलाई यति बेर कसरी स्मरण गर्नुहुन्छ?
अत्यन्तै सरल, उहाँभन्दा सरल मान्छे नै हुँदैन, होइन? सरल र किनभने रङ्गकर्मलाई नै जीवन ठान्ने एउटा कर्मशील व्यक्ति हो उहाँ होइन, र उहाँ चाहिँ मलाई बारम्बार भन्नुहुन्थ्यो कि मेरो जीवन धेरै कष्टपूर्ण तरिकाले बित्यो, मैले चाहिँ होटलको सेफ भएर पनि काम गरेँ, बेरा भएर काम गरेँ, मैले कुक भएर काम गरेँ मैले भनेर धेरै पटक उहाँले सुनिरहनुहुन्थ्यो। अर्थात् उहाँ चाहिँ जीवनमा कोहीसँग पनि भिख नमागेर एउटा स्वाभिमानी तरिकाले बाँच्ने एउटा कर्मशील व्यक्ति हो।
अब यो नेपालको नाट्य इतिहासमा त सायदै यस्तै किसिमको घटनाहरू योभन्दा अगाडि भएको छैन होला, अब यहाँबाटै मैले जानकारी लिनुपर्ने हुन्छ। यो रङ्गमञ्चमा कलाकारले यसरी आफ्नो मृत्युवरण गर्न पाउने एउटा उहाँको इच्छा मुताबिकको जुन घटना हामी सबैले देख्नु पर्यो, त्यसबाट चाहिँ यहाँलाई आफूलाई व्यक्तिगत रूपमा भएको अनुभूति अलिकति सेयर गरिदिनुहोस् न।
यो त उहाँ एकदम उहाँ चाहिँ अत्यन्तै भाग्यमानी कलाकार हुनुहुँदो रहेछ। नेपाल मात्रै होइन, मलाई जहाँसम्म लाग्छ, मैले जहाँसम्म मैले पढेको छु बुझेको छु, यो संसारमै विश्वमै यसरी नाटक गर्दा गर्दै मरेको चाहिँ सायद उहाँ पहिलो हुनुपर्छ, मलाई थाहा छैन होइन। र चाहिँ के भने हामी सबैको इच्छा त्यही हुन्छ कि हामी रङ्गमञ्चमै हाम्रो जीवन जाओस्, रङ्गमञ्चमा नाटक गर्दा गर्दै काम गर्दा गर्दै जाओस् भने हामीहरू हाम्रो ठुलो इच्छा हुन्छ, तर इच्छा पुग्दैन नि होइन। तर उहाँको इच्छा पुग्यो र मलाई त सबभन्दा मलाई त उहाँको मृत्यु भयो त्यो दुःखद पक्ष छ, तर खुसी चाहिँ केमा लाग्यो भने कसैलाई दुःख नदिजानु भयो उहाँ, कसैलाई दुःख नदिजानु भयो उहाँ, के अरे अरू त अरू उहाँ स्वयंलाई पनि पीडा भएन, किनभने एकै म तिन छु एक मर्ने मान्छे एकछिन अगाडि मलाई पीडा हुन्छ नि, त्यो पीडा पनि हामीले अनुभूत गर्न पाएनौँ होइन। कति सहज मृत्यु, यस्तो सहज मृत्यु चाहिँ हामी सबैले मर्नु पाए कस्तो हुन्थ्यो, तर हुँदैन, किन भाग्यमानीहरू मात्रै यस्तो हुन्छन्। उहाँ भाग्यमानी हो, अमर हुनुभयो, महान, म त उहाँलाई सेल्युट।
हस् धन्यवाद,
हस् धन्यवाद।
नेपालीको रेडियो 88.8